दोहरा देती हूँ चंद लफ्जों में जो कुछ अभी तक हमने किया कि मकरूज को बर वक्त अदायगी करने पर मजबूर करने के लिए कुछ इकदाम हैं। पहली बात है कि उसको फांसी करार दिया जाएगा, उसकी गवाही रद्द हो जाएगी, ठीक है। किसी जगह निकाह में वो गवाह नहीं बन सकता। अगर इस क्राइटेरियन पे देखें तो आज कितने कम लोग हैं जो निकाहों में गवाह बन सकते हैं। फिर इसी तरह इज्जत का मुबाह होना, यानी उसकी बेइज्जती करने का अगर कोई मौका बनता है तो वो हो जाएगा। फिर कैद में डालना, यहाँ तक हम कर चुके थे। अब हम देखेंगे कि क्या ऐसे शख्स को सफर पर भी पाबंदी लगाई जा सकती है। इस जुमले को पढ़ते वक्त मेरे जहन में आ रहा था कि किसी का पेपर वर्क कम्प्लीट नहीं कि दे कैन ट्रेवल। आपने ये बात आम सुनी होगी ना, वीजा नहीं, पासपोर्ट नहीं, ग्रीन कार्ड नहीं, अभी वो नहीं आया, अभी वो नहीं आया। सिंपल सी बातें। क्या कभी आपके कानों ने आज से पहले ये जुमला सुना था कि कोई सफर नहीं कर सकता क्योंकि उसने किसी का कर्ज देना है? नहीं सुना था ना। यहाँ से आप देखिए कि इस्लाम जो कहता है हमें वो, और जो आज मेरे और आपके इर्द गिर्द जो लोगों की दुनिया में मारूफ चीजें हैं वो कितनी मुख्तलिफ है। तो यहाँ से एक अजनबियत का एहसास भी हो रहा है कि हम आज जिस दौर में, वहां इस्लाम की बातें तो लोगों को नहीं पता लेकिन दूसरों की बातें हमें पता है। तो आइए देखते हैं कि सफर पर पाबंदी क्या है। अगर मकरूज के सफर की बिना पर कर्ज ख्वाह की हक तलफी का अंदेशा हो, ये जुमला नोट कीजिएगा, कर्ज ख्वाह की हक तलफी का अंदेशा हो, तो कर्ज ख्वाह इसको सफर से रुकवाने का हक रखता है। इस बारे में इमाम इब्ने कुदामा ने तहरीर किया, तवील रिवायत है। खुलासा क्या है? अगर मकरूज सफर करना चाहे और कर्ज ख्वाह रोकना चाहे तो हम देखेंगे। अब देखिए यहाँ ये आप 1, 2, 3 कर लें तो ये डिफरेंट सर्कमस्टांसिस हैं। यानी आप कह सकते हैं कि कंडीशंस क्या हैं किसी को सफर पर से रोकने की जबकि उसने किसी का कर्ज लिया हो। तो पहली चीज क्या है? अगर कर्ज की वापसी का वक्त सफर से पलटने से पहले का है, जैसे कि वो हज के लिए जा रहा हो और वापसी माह सफर में हो और अदायगी का वादा मुहर्रम या जिलहज हो, तो इसको क्रूज को सफर पर जाने से रोकने का हक होगा क्योंकि इस सफर से अदायगी में ताखीर की बिना पर इसको जरर लाहक होगा। बात वाज़े? जिस वक्त पे करना था, यानी अगर किसी ने कहा कि आप मुझे कर्ज दे दे, मैं आपको जून में वापस कर दूंगा, ठीक है, अब वो कहता है कि ठीक है दे दें। अब जून की 15 तारीख डेडलाइन थी जिसपे आपने देना था, बीच में हज का मौसम आ गया, अब जिसने कर्ज लिया हुआ वो हज पे जाना चाहता है, अब 15 जून की डेट जो है हज के सफर के दौरान आएगी कि जब वो हज करके वापस आएगा तो 1 जुलाई हो चुका होगा। बात समझ गए? तो कर्ज हुआ जिसको कह लीजिए, जिसने कर्ज दिया ना, वो हक रखता है कि वो उसको रोक ले कि नहीं, या तो फिर मुझे देके जाए, या तो फिर आप 15 तारीख को किसी को कहे मुझे श्योरिटी दें कि वो मुझे मिल जाएगा, तो या फिर आपस में बाहमी बातचीत से उसको प्रोलोंग कीजिए। कभी हम इतना ख्याल रखते? हम तो हज का नाम सुनकर हाँ हाँ जाइए हमारे लिए दुआ कीजिएगा, राइट? तो आपस के मामलों में कोई किसी तरह करे, लेकिन ये हक है, ये नहीं कि आप जरूर कोई ऐसा ही करे, बात समझिएगा, हक है, अगर कोई ऐसा कर ले तो उसको गुना नहीं होगा। दूसरी बात, अगर वो मकरूज दौलतमंद जामिन मुहैया कर दे या कर्ज के बराबर रकम वाली चीज बतौर रहन रख दे तो इसको सफर करने का हक होगा क्योंकि इस तरह मुतवक्के जरर का इजाला होगा। अब आप ये चीजें अपने पास अपने लफ्जों में लिखेंगे ना तो याद रहती हैं, या हाईलाइट कर लें ताकि पूरी बुक में से ढूंढने की बजाय आपके पास ये छोटी छोटी चीजें मौजूद हो। और दूसरी बात समझ गए कि भाई मैं तो जा रही हूँ, 15 जून बीच में आएगी, लेकिन ये फला, ये मेरी दोस्त है, ये आपको इतने पैसे दे देंगी अगर मैंने आपको ना दिए। जामिन कौन होता है? जमानत देने वाला, थर्ड पार्टी, यानी कोई गारंटर मिल जाए जो कहे कि अगर ये ना आया या नहीं देगा तो फिर मैं आपको दे दूंगा, ठीक है। तीसरी सूरत इसी के अंदर ही क्या आ गई कि अच्छा मैं आपको कहती हूँ कि आप ये मेरी घड़ी रख लें और अगर मैं ना आई तो आप मेरी घड़ी बेचकर इतने की हो, उसकी वर्थ बिक भी सकती हो, रीसेल भी हो, तो फिर आप दे सकते हैं। गिर भी करना वही चीज है। अगर अदायगी का वादा इसकी सफर से वापसी के बाद का हो, जैसे कि इसकी अदायगी का वादा माह रबी का हो और इसका सफर से पलटना माह सफर में हो, तो हम देखेंगे। क्या देखेंगे? अगर सफर जिहाद के लिए हो तो इसको सफर से मना करने का हक होगा क्योंकि इस सफर में इसकी शहादत और जान के खत्म होने की बिना पर इसके हक के जाया होने का अंदेशा होता है। हाँ, जामिन या रहन मुहैया करने की सूरत में सफर की इजाजत होगी। जरा बताइए, नोट कर रहे हैं? यानी जिहाद का सफर है जो नेकी का सफर है, आप शहीद हो सकते हैं, आप गाजी बन के पलट सकते हैं, लेकिन आपको नहीं जाने दिया जा रहा। क्या खूबसूरत दीन है। मैंने तो आज भी दिल में पक्की नियत की है, अब अगला कोर्स मैंने बड़ा सा कोर्स करवाना है मुआमलात का। यानी हाथ कांपने लगते हैं जब हम एक दूसरे के मुआमलात की डिटेल्स पढ़ते हैं, तो मुझे लगता है कि क्यामत के दिन फिर अल्लाह ने तो छोड़ देना, पर हमारे अपनों ने हमें पकड़े होना। तो इसके लिए इंसान को हमेशा फिक्र रखनी चाहिए, तड़प रखनी चाहिए कि अपने आप को दुरुस्त कर सके। फिर अगली चीज देखिए, अगर सफर जिहाद की गरज से ना हो तो हिरकी के कलाम से जाहिर होता है कि इसको सफर से रोकने का हक ना होगा, और यही अहमद से एक रिवायत है, क्योंकि इस सफर में इसकी हक तलफी की कोई अलामत नहीं, इसलिए इसको मना करने का हक भी नहीं। ये ऐसे ही कि जैसे थोड़ी मुसाफत का सफर हो या जुम्मे के लिए जाना, यानी ऐसा सफर जिसमें जान जाने का डर नहीं है और आप वापस भी आ जाएंगे तो फिर उसको इजाजत दी जाएगी। तो यहाँ से कम अज़ कम आपको ये अंदाजा तो हो गया कि ये कितना अहम इशू है ये, और ऐसे मामलात में बुरा नहीं मानना चाहिए। हमारे यहाँ क्या होता है कि अमूमन ऐसे मामलात पे माइंड कर जाते हैं, लो भला हम बेतबार नहीं, बेतबार की क्या बात, अब करते हैं बात जो है वो बात है, ठीक है। अब इसके बाद आप देखिएगा अगली चीज कि किस तरह से एक शख्स जब इन सारे मामलात से पड़ा तो मकरूज पर माली असरात वाले कानूनी इकदाम। अब ये बात पूरी उसका खुलासा कर देती हूँ कि जिसने किसी से कर्ज लिया हो तो क्या क्या उसके लिए अलाउड है, बोल दीजिए शाबाश। पहली चीज चले पीछे से शुरू कर लेते हैं, सफर से वो रोक सकता है जिसने उसे कर्ज वापिस लेना है। दूसरी चीज कैद में डाला जा सकता है, उसकी ऑप्शन थी, कैसी कैद, कि दे सकता है तो नहीं दे रहा, नहीं दे सकता तो कैद में नहीं डालेंगे बल्कि उसकी कंडीशंस हैं। तीसरी चीज क्या पड़ी, इज्जत का मुबाह होना, कि अगर दूसरों को पता लग जाए कि इसने इसके पैसे देने हैं, ये तकाजे में बात खुल जाए तो इसकी इजाजत है। और पहली चीज उसकी गवाही कबूल नहीं होगी, ठीक है। ये तो हो गई चार चीजें जो जिसने कर्ज लिया है उसके ऊपर असर डालेंगी। अब दूसरी चीज पे देखिएगा, मकरूज पर माली असरात वाले कानूनी इकदाम। अब ये क्या है आइए देखते हैं। कर्ज के बर वक्त या सिरे से ही वापिस न करने की सूरत में इस्लामी शरीयत में मकरूज पर माली असरात मुरतब करने वाले कानूनी इकदाम दो किस्म के हैं। नंबर एक, मकरूज की जिंदगी में माली असरात वाले इकदाम, और नंबर दो, मकरूज की वफात के बाद माली असरात वाले इकदाम। पहली सूरत क्या है, जिंदगी में क्या होगा मकरूज की जिंदगी में माली असरात के इकदाम। फिर तीन है। अब आप देखिए कि आप इस बुक का ना एक बहुत अच्छा माइंड मैप बना के दे सकते हैं मुझे, जिसको भी पावर पॉइंट पे काम करना आता है बनाइए। नियत की है कि इंशाल्लाह हम इस बुक का बुकलेट छपेंगे, और साथ अगर ये जैसे सिर्फ ग्राफ्स होते हैं ना, ऊपर एक किस्म एक कर फिर उसके नीचे तीन, अगर आप में से कोई बना सकता है तो आप लोग बनाइए, ये आपका सदका जारिया होगा। एक स्ट्रेच में आपको पूरी बुक जो है वो एक माइंड मैप की सूरत में दिखेगी, ठीक है। तो यहाँ आप देखिए कि दो इकदाम में से फिर पहला कदम, पहले कदम के फिर आगे तीन मुख्तलिफ चीजें होंगी। पहली चीज, कर्ज ख्वाह का मुफलिस के पास अपने मौजूदा माल का ज्यादा हकदार होना, यानी कर्ज ख्वाह का मुफलिस के हाँ अपने मौजूद माल का ज्यादा हकदार होना, यानी जिसने कर्ज लिया है, ठीक है, वो गरीब के घर गया तो वहां चीज उसको अपनी मिल गई, समझे, मेरी चीज थी, मेरी घड़ी थी, मैंने किसी गरीब को कर्ज में दे दी, अब जब मैं वहां गई तो मुझे उस घड़ी मिल गई तो आई कैन टेक इट बैक। पढ़ेंगे तो आपको समझ आ जाएगी बात। वैसे जिसकी चीज है दूसरे के घर मिल गई, दूसरे के कब्जे में मिल गई, या उसने किसी को आगे बेच दी, या चोरी हो गई, कुछ भी हुआ, तो फिर भी जिसकी वो चीज थी वो उसका हक रखता है कि ये मेरी चीज है, इसको मुझे वापस किया जाए। नंबर दो, रहन शुदा चीज की फरोख्तगी। रहन वही मॉर्गेज पे जो चीज रखी जाएगी फिर उसको बेचा जाएगा। और तीसरी चीज, ना दहिंदा। ना दहिंदा कौन होता है, जो नहीं दे रहा, जो ना दे सके या नहीं दे रहा, मकरूज के अपने माल के हक के इस्तेमाल से महरूमी। आइए एक एक को देखते हैं। पहली चीज क्या, कर्ज ख्वाह का मुफलिस के अपना मौजूदा माल का ज्यादा हकदार होना। कर्ज की वापसी को यकीनी बनाने वाली एक शरई तदबीर ये है कि अगर किसी मकरूज का दिवालिया हो जाए, यानी बैंक करप्सी हो जाए, और इसके पास कर्ज ख्वाह से लिया हुआ माल भी जिनसे ही मौजूद हो, यानी कर्ज ख्वाह से लिया हुआ माल भी जिनसे ही, क्या मतलब, एज इट इज, जैसा था वैसा, तो कर्ज ख्वाह इस माल का सबसे ज्यादा हकदार होगा। इमाम बुखारी ने अबू हुरैरा रज़ी अल्लाह तआला अन्हु से रिवायत नकल की कि आपने फरमाया, मन अदरक मालहु बिऐनिही इंद रजुलिन औ इंसानिन कद अफलस फहु अहक बिही मिन गैरिही। जो शख्स हूबहू अपना माल दिवालिया शख्स के पास पाले तो वो किसी भी दूसरे शख्स से ज्यादा इसका हकदार होगा। امام بخاری نے اس پہ جو ٹاپک دیکھا ہے وہ کیا ہے کہ جب وہ دیوالیہ شخص کے پاس بطور تجارت یا قرض یا امانت دیا ہوا مال پالے تو وہ اس کا زیادہ حقدار ہے. امیر المومنین حضرت عثمان نے بھی اس بارے میں یہی فیصلہ دیا. امام بخاری نے سعید بن المسیب کے حوالے سے کہا کہ عثمان نے فیصلہ کیا جو شخص دوسرے کے دیوالیہ ہونے سے پہلے اپنا حق لے لے تو وہ اس کا ہے, اور جو کوئی اپنا ہی سامان اس کے دیوالیہ ہونے کے بعد پہچان لے تو وہ دوسروں سے زیادہ اس کا حقدار ہے. سمجھیے گا اس کو, بات تو لگتا ہے سمجھ آ گئی ہوگی. بس آپ دیکھیے کہ کسی نے کسی سے کوئی چیز لی, کوئی قیمتی چیز کی شکل میں لے لی, چلیے ہم گولڈ کی بات کرتے ہیں یا وٹ ایور روپیز کی بات کرتے ہیں. اب اس نے اس چیز کو بنیاد بنا کر کہا کہ میں تمہیں واپس کر دوں گا. جس شخص نے اس کا دینا تھا اس نے اوروں کا بھی دینا تھا, بینک کا گھر تھا کوئی اس کے نام پہ, گاڑی تھی, کچھ تھی, قسطیں نہیں دے سکا, جو ایک معروف ٹرمز ہے. اب کیا ہوا کہ اس شخص کی بینکرپسی فائل ہو گئی. جب بینکرپسی ہوتی ہے تو آپ کو ہوتا ہے نا کہ سب کچھ پھر گورنمنٹ لے لیتی ہے. اب جب گورنمنٹ سب کچھ لے لے گی, لیکن جب گورنمنٹ لینے آئی تو وہاں وہ چیز موجود تھی جو اس نے کسی کی قرض میں واپس کرنی تھی, تو گورنمنٹ پھر وہ اس کی نہیں سمجھے گی جس کی بینکرپسی ہوئی ہے, بلکہ اس کی سمجھے گی جس کی تھی تو اس کو واپس کرے گی. بات واضح. دیکھیے بینکرپسی ہوتی کیا کہ اب جو اس کے پاس ہے وہ لے لو, ایسی ہے نا. تو جو قرض اس نے کسی کا دینا تھا وہ اس کا تو تھا ہی نہیں, تو قرض والے کو قرض پھر بھی واپس کیا جائے گا. پہلی بات کہ وہ کہہ رہا ہے بھائی دیکھو میرا دیوالیہ ہو گیا, میں تو یہ دکان اب بند کر رہا ہوں. اب اس کو اب اپنی آج کی ٹرم سے ذرا چھوٹا کریں. اپنے دور میں آج بھی ملکوں میں اپنے ہوتا ہے لوگ کاروبار ڈالتے ہیں, آپ سے بھی کچھ قرض لیا, آپ سے بھی لیا کچھ, آپ سے لیا کچھ, آپ سے لیا. وہ کہتے ہیں کہ دیکھیں میرے کاروبار کی ضرورت ہے کہ مجھے یہ ٹی وی چاہیے, میری دکان پہ ڈسپلے ہوگا تو میں کماؤں گا, آپ کو اس کے پیسے دوں گا. آپ لا کے اپنے گھر سے یہ ٹی وی ادھر رکھ دیتے ہیں کہ آپ کہتے ہیں کہ اچھا جی ٹھیک ہے آپ یہ لے لیجیے اور مجھے اس کے پیسے دے دیجیے. اب اس بندے نے یہ کلاس روم کھولا, اس نے کچھ ٹریننگ سینٹر بنایا, نہیں چلا, اس کے اوپر لون آ گیا, قرض ہو گیا. ہو سکتا ہے یہ کرایہ دار اس جگہ کا آ گیا کہ بھائی واپس کرو میری جگہ, مجھے پیسے نہیں تم نے کرائے کے دیے. کچھ ہوگا نا, تو پھر وہ کیا کہے گا کہ بھائی میں کہاں سے تمہیں پیسے دوں, میرے پاس کیا ہے اور میرے ہاتھ میں کچھ ہے ہی نہیں. وہ کہتے بھائی خالی کرو. اب جس وقت مالک مکان اس جگہ کا جو اصل اونر ہے جو جس سے رینٹ پہ لی ہوئی ہے وہ خالی کرانے آتا ہے تو وہاں یہ ٹی وی بھی پڑا. تو وہ کہے گا اچھا اس نے میرا پچھلے 2 مہینے سے کرایہ نہیں دیا تو $3,000 تو یہ ہوگا نا, تو چلو ایسا کرتا ہوں کہ یہ $1,000 کا ٹی وی لے لیتا ہوں. وہ نہیں کر سکتا, کیوں, ٹی وی آپ کا ہے. شرط یہ کہ آپ آ کے کہتی ہیں کہ دیکھو تمہارا تو اس نے اس جگہ کا کرایہ نہیں دیا, میرا تو ٹی وی ایز اٹ از پڑا ہوا ہے. اب یہ نہیں آپ کر سکتے کہ یہ ٹی وی اس کو کرائے میں دے دیں, یہ ٹی وی آپ کا ہے, آپ جس کو دے چکے تھے. آپ اسے کہتے اچھا بھائی تم سے نہیں بکا, تمہاری دکان نہیں چلی, آئی ایم ٹیکنگ مائی ٹی وی بیک. تو یہ اس کا حق ہے, اتنا حق کوئی دیتا ہے دنیا میں؟ یہ مراد ہے پہلی چیز. اب دوسری پہ دیکھیے گا, رہن شدہ چیز کو فروخت کرنا, یعنی جو چیز مارگیج میں رکھ دی جائے اس کو فروخت کرنا. پہلی بات آپ سمجھ لیجئے کہ مارگیج جائز ہے, کون سا, جس میں انٹرسٹ نہ ہو. آپ یہ ٹی وی کسی کو گروی میں رکھتے ہیں, $500 اس کی قیمت رکھتے ہیں, اور آپ کہتے ہیں کہ یہ ٹی وی میرا رکھ لیجئے, جس دن میرے پاس پیسے ہوں گے $500 آپ کو دے کر ٹی وی واپس لے جاؤں گا. اس کو مارگیج کہتے ہیں, رہن, اور یہ اجازت ہے, الاؤڈ ہے. نبی صلی اللہ علیہ وسلم نے بھی لیا ہوا تھا, آپ کی زرہ ایک یہودی کے پاس کچھ سیر جو کے بدلے میں گروی رکھی ہوئی تھی, اٹس الاؤڈ. لیکن اگر آپ اس کے اوپر ایکسٹرا لیں گے, 500 کا ٹی وی مارگیج میں رکھ لیں لیکن ہر مہینے اس پہ مجھے $100 بھی دیتے رہیں اور پلس یہ 500 بھی ان پہ دینا ہوگا تو وہ انٹرسٹ ہو جائے گا, ٹھیک ہے, اس کی اجازت نہیں ہے. قرض کی واپسی کو یقینی بنانے کے لیے ایک شرعی تدبیر یہ ہے کہ قرض لینے والا کسی چیز کو ادائیگی قرض کے لیے بطور ضمانت قرض خواہ کے پاس رکھے. اس کو شرعی اصطلاح میں رہن کہتے ہیں, اس کا لغوی معنی ہے روکنا, اور شرعی معنی جعل مال وثیقۃ علی دین, بطور قرض دیے ہوئے مال کے لیے ضامن بنانا ہے, ٹھیک ہے. قرآن پاک میں یہ لفظ 2-3 دفعہ ہے, ایک تو آیت دین ہی کے آگے رہن رہینہ کا لفظ قرآن پاک میں, کل نفس بما کسبت رہینہ, کہ ہر بندہ اپنی جان کے بدلے گروی ہے, یعنی ہم نیکیاں کرتے جائیں گے تو اپنی جان اللہ سے چھڑاتے رہیں گے, ٹھیک ہے. تو اب رہن کے لیے کیا شرطیں ہیں, رہن کی مشروعیت, مشروعیت مین مشروع ہونا, جائز ہونا, یہ مراد ہے. کتاب و سنت دونوں سے ثابت ہے, یعنی قرآن سے بھی ثابت ہے کہ رہن میں چیز لی دی جا سکتی ہے, اور حدیث سے بھی ثابت ہے. پہلی بات تو قرآن پاک میں سورہ بقرہ آیت 283، وَإِن كُنْتُمْ عَلَىٰ سَفَرٍ وَلَمْ تَجِدُوا كَاتِبًا فَرِهَانٌ مَقْبُوضًا، اور اگر تم کسی سفر میں ہو اور کوئی لکھنے والا نہ پاؤ تو گروی ہے قبضے میں لی گئی ہوئی. یہ پہلی بات سمجھ آ گئی. اور امام بخاری نے حضرت انس سے جو روایت نقل کی کہ اور بلا شبہ نبی صلی اللہ علیہ وسلم نے مدینہ میں اپنی زرہ ایک یہودی کے پاس گروی رکھوائی تھی، اس سے اپنے گھر والوں کے لیے جو لیے تھے. بات واضح ہو گئی. حدیث کا واقعہ بھی آ گیا، قرآن کی آیت بھی آ گئی. سفر اور حضر دونوں میں گروی رکھا جا سکتا ہے. آپ دیکھیں آیت سے کیا پتا چل رہا ہے، وَإِن كُنْتُمْ عَلَىٰ سَفَرٍ. قرآن کی آیت صرف دیکھیں گے تو کیا پتا چلے گا، صرف سفر میں جائز ہے، کیونکہ سفر میں گئے، جیب کٹ گئی، کچھ نہ ہوا تو آپ نے گھڑی اتار کر کسی سے پیسے لیے، چانسز زیادہ ہوتے ہیں سفر میں. عام طور پہ یہاں آپ کسی سے کہتے ہیں گرے مجھے کچھ قرض دے دو، لوگ دے دیتے ہیں. وہ آپ سے کیوں آپ کی گھڑی اتروائیں گے، ان کو آپ کے گھر کا ایڈریس بھی پتا ہے، آپ کا نام پتا پتا ہے. لیکن سفر میں چونکہ لوگوں کو پتا نہیں ہوتا تو لوگ دیتے ہوئے کتراتے ہیں، ٹھیک ہے نا. لیکن سفر کے علاوہ آپ نبی صلی اللہ علیہ وسلم کی جو زرہ یہودی کے پاس تھی تو وہ سفر تو نہیں تھا، حضر تھا نا، تو کیا پتا چلا کہ دونوں طرح جائز ہے، سفر میں بھی دے سکتے ہیں لے سکتے ہیں اور ادھر بھی رکھ سکتے ہیں. آیت شریفہ میں گروی رکھنے کے لیے سفر کی قید اتفاقی ہے، کیونکہ سفر میں اکثر گروی رکھنے کی ضرورت پڑ جاتی ہے، لیکن اس کا یہ مطلب نہیں کہ سفر میں گروی رکھنا درست نہیں. حضرت انس کی روایت سے حدیث میں یہ بات واضح ہے کہ نبی صلی اللہ علیہ وسلم نے بحالت حضر مدینہ طیبہ میں ایک یہودی کے پاس اپنی گرہ رکھی. امام بخاری نے اس پر عنوان دیا خضر میں ہوتے ہوئے رہن رکھنے کے متعلق باب اور اللہ تعالیٰ کا ارشاد، اور اگر تم کسی سفر میں ہو اور کوئی لکھنے والا نہ پاؤ تو گروی ہے قبضے میں لی ہوئی چیز. حافظ ابن حجر اس کے عنوان کی تشریح کرتے ہیں، خضر میں یہ اشارہ ہے کہ آیت میں سفر کی قید عام حالات کے پیش نظر ہے. اس کا یہ مطلب نہیں کہ خضر میں رہن رکھنا جائز نہیں، کیونکہ حدیث خضر میں گروی رکھنے کے جواز پر دلیل دیتی ہے. خضر میں رہن کے جواز کے بارے میں امام نووی کہتے ہیں خضر میں گروی رکھنے کے جواز کے شافعی، مالک، ابو حنیفہ اور دیگر تمام علماء سوائے مجاہد اور داؤد کے قائل ہیں. تو کیا پتا چلا، ساری بات کا خلاصہ کیا نکلا کہ گروی رکھا جا سکتا ہے، شرط اس میں نہیں ہوگی، کمی بیشی کی جتنی چیز ہے اتنی ہے، اور سفر میں ضرورت پڑے تو سفر میں بھی ہو سکتا ہے. خضر میں بھی آپ کہتے ہیں کہ ٹھیک ہے، لیکن کوئی کہتا ہے نہیں مجھے کچھ چیز دو پھر قرض دوں گا، تو بھی دونوں کی اجازت ہے. یعنی خضر مینز حاضر سے، جیسے آپ اپنے گھر میں ہوتے ہیں. جی، اب ایک سوال پیدا ہوتا ہے کہ آپ نے کسی کا ٹی وی رکھ لیا، مثال ہے، اور اب آپ دے نہیں سک رہے، پیسے نہیں دیے آپ نے، اب کیا ہوگا اس کو دیکھے گا. عدم ادائیگی کی صورت، یعنی کوئی قرض لے لے اور ادا نہ کر سکے، اس صورت میں رہن شدہ چیز کی فروختگی میں اختلاف، کہ کیا آپ جو چیز رہن میں رکھی تھی اس کو بیچ کے ادائیگی ہوگی یا نہیں، اس پہ دو مختلف رائے ہیں. اگر مقروض نے رہن شدہ چیز کو عدم ادائیگی کی صورت میں فروخت کرنے کا حق قرض خواہ کو دیا ہوا ہو تو اس چیز کو فروخت کر کے اپنا حق وصول کرے گا. اگر یہ بات پہلے سے طے نہ پائی ہو تو قرض خواہ معاملہ قاضی کے پاس لے جائے گا، جو کہ مقروض کو قرض کی واپسی یا گروی شدہ چیز کی فروختگی میں سے ایک بات پر عمل کا پابند کرے گا. امام ابن قدامہ فرماتے ہیں جب قرض کی واپسی کا وقت ہوگا تو رہن رکھوانے والا دیگر مقروضوں کی طرح بر وقت ادائیگی کا پابند ہوگا، کیونکہ وہ واجب الذمہ قرض ہے. لیکن اگر وہ قرض ادا نہیں کرتا، بات سمجھ رہے نا، ذہن ساسا چل رہا نا، کوئی چیز رکھوا دی کہ میں تمہیں واپس کروں گا پیسے تو چیز میری واپس آئے گی. اب سوال پیدا ہوتا ہے کہ جب وقت آیا تو وہ قرض ادا نہیں کر رہا، ٹھیک ہے، جب قرض ادا نہیں کرتا اور اس نے قرض خواہ یا کسی عادل شخص کو گروی شدہ چیز فروخت کرنے کا حق دے رکھا ہو تو اس چیز کو فروخت کر دیا جائے گا، قرض خواہ اپنی رقم لے لے گا. اگر حاصل شدہ رقم سے قرض کی ادائیگی کے بعد کچھ رقم بچی تو وہ مقروض کو دے دی جائے گی، اور اگر رہن شدہ چیز فروخت کرنے کے باوجود قرض میں سے کچھ رقم کم ہوئی تو وہ مقروض کے ذمہ رہے گی. اتنی بات واضح؟
جی.
چیز جس کے پاس رکھی ہے اس کو اجازت لینی پڑے گی کہ میں یہ چیز بیچ کے آپ سے پیسے اپنے لے سکتا ہوں کہ نہیں. اب اس نے کہا کہ بیچ لی، اب جب بیچی تو پیسے زیادہ تھے، چیز کس کی اصل میں؟ مقروض کی نہیں ہے، جس نے لی ہے. دیکھیں نا کہ اگر قرض خواہ اپنی رقم لے لے گا، اگر حاصل شدہ رقم سے کچھ بچ گئی تو وہ مقروض کو دے دی جائے گی، اور اگر رہن شدہ چیز فروخت ہونے کے باوجود قرض میں سے کچھ رقم کم ہوئی تو وہ مقروض کے ذمہ رہے گی. یعنی پھر وہ چیز کم ہے یا زیادہ ہے، وہ مقروض کے نام پہ پڑ رہی ہے. ٹھیک ہے، اگر مکروز نے فروختگی کی اجازت قرض خواہ یا منصف کو نہ دی ہو یا اس نے اجازت دینے کے بعد ان سے یہ حق واپس لے لیا تو اس سے واپسی قرض یا گروی شدہ چیز دونوں میں سے ایک کا مطالبہ کیا جائے گا. اگر اس نے ایسا کیا تو بہتر, ورنہ حاکم جیسا مناسب سمجھے کرے گا. فروخت کرنے پر مجبور کرنے کی خاطر اس کو گرفتار کرے گا یا سزا دے گا یا خود اپنے یا نمائندے کے ذریعے سے اس چیز کو فروخت کروا دے گا. امام شافی کی بھی یہی رائے ہے. امام ابو حنیفہ نے کہا کہ حاکم اس کو فروخت نہیں کرے گا کیونکہ حاکم کی ولایت اس پر ہے, اس کے مال پر نہیں. اس لیے اس کی اجازت کے بغیر حاکم کی طرف سے فروختگی معتبر نہ ہوگی, یعنی اس کا اعتبار نہ کیا جائے گا. اور ہماری دلیل یہ ہے کہ اس پر حق کی ادائیگی واضح طور پر لازم ہو چکی ہے. اب ادائیگی سے گریز اور فرار کی صورت میں حاکم اس کی نیابت میں اس کا قائم مقام, جس طرح آپ کہتے ہیں نا کہ پاور آف اٹارنی جس طرح کسی کو مل جاتی ہے, وہ مل جائے گی اس کو, اس کی طرف سے ادا کرے گا جس طرح کہ وہ رہن لی ہوئی چیز سے اس کی نیابت کرتے ہوئے قرض کو ادا کرتا ہے. اب یہ رائٹر لکھتے ہیں کہ میری ناقص رائے میں امام شافی اور امام احمد ہی کی رائے درست ہے, کیونکہ اگر مقررہ وقت پر ادائیگی نہ کرنے پر حاکم یا قرض خواہ گروی شدہ چیز فروخت کرنے کا مجاز نہ ہو تو پھر گروی رکھنے کا مقصد کیا رہ جائے گا؟ خلاصہ کیا ہے؟ آپ ٹی وی رکھتے ہیں, ہو سکتا ہے یہ ٹی وی آپ کو بہت عزیز ہے, اب آپ اس کو رکھوا تو رہے ہیں. اچھا چلو, ٹی وی سے بات سمجھ نہیں آتی, گولڈ سے سمجھ آتی ہے. کسی کو پیسے چاہیے, وہ اپنی چوڑیاں دو اتار کر آپ کو دیتے ہیں, کہتے ہیں دیکھیں یہ 2 تولے کی چوڑیاں ہیں, مثال ہے 50,000 سمجھتے ہوئے 1,00,000 اس کی قیمت ہے, اس کی گولڈ کی قیمت ہے, یہ رکھ لیجیے, مجھے 1,00,000 قرض دے دیجیے. ٹھیک ہے, قرض کیا ہوگا کہ جب میں واپس آؤں گا تو میں آپ کو 1,00,000 دوں گا تو یہ چوڑیاں لے جاؤں گی. اب جب یہ مارگیج کی فیلنگ بنے گی نا تو ساتھ ہی وہ کہہ دے گا, دیکھیں آپ نے یہ چوڑیاں بیچنی نہیں ہے کیونکہ یہ میری ماں کی نشانی ہے یا میرے شوہر نے دی یا میں نے کسی اور سے وعدہ کیا ہوا ہے, کہہ سکتا ہے نا. جب وہ کہہ دیتا ہے کہ بیچنا نہیں ہے آپ نے, پھر جس کو آپ نے دیا وہ بیچ نہیں سکتا, اس کو کہے گا قرض ادا کرو, وہ قرض نہیں دیتا تو دوسری صورت ہے کہ پھر مقدمہ کرے گا, چوڑیاں اس کے پاس موجود ہیں. اب قاضی جو ہوں گے وہ پھر ڈیسائیڈ کریں گے کیا کیا جائے. اب اس پہ ہم نے ساری بحث پڑھ لی کہ امام شافعی اور امام احمد کہتے ہیں کہ پھر وہ بیچ دے گا, ظاہری بات ہے چیز بیچ میں گروی رکھنے کا مقصد ہی یہ ہوتا ہے نا کہ جس نے پیسے دیے اس کو اس کے پیسے واپس ہو جائیں, شورٹی مل جائے. امام ابو حنیفہ رحمہ اللہ کہتے ہیں کہ نہیں, وہ پھر بھی نہیں بیچ سکتا. اب یہ دونوں میں اختلاف ہے, جب ساری چیزوں کو جمع کریں تو جو اسٹرانگ بات ہے کہ اگر ایسی صورت میں جب وہ دے ہی نہیں رہا, اب دینا بھی ہے اس نے ضرور, تو پھر جس نے قرضہ لینا ہے اس کو حق ہے کہ قاضی کے تھرو بیچے گا اس کو. بات سمجھ گئے؟ اب وہ چیز ایک قسم کی اس کی ہو گئی تو پھر باقی چیزیں اس کے آگے چلیں گی. جی,
اگرچہ اس کے بعد کا اعتبار نہیں رکھیں گے, کس نے جب شروع میں کہہ دیا کہ نہیں بیچنا اس کو,
پھر اس کو قاضی مجبور کرے گا کہ آپ پیسے دیجئے تو لے لیں, پھر اس کو کچھ ٹائم دے دیا جائے گا, مہلت دی جائے گی. اور یہ کہا ہے نا کہ پھر قاضی اپنے حساب سے اس کو کسی بھی طرح فورس کرے گا کہ آپ پھر 1,00,000 لے آئیے تو یہ لے لیجئے, یعنی پھر اس پہ تھوڑی سی گفتگو شنید ہوگی, تھوڑی سی آپس میں بات چیت ہوگی. اب تیسری چیز دیکھیے گا, اپنے مال کے استعمال سے محرومی. یہ بڑے غور سے سننے والی بات ہے. جس شخص کے واجب الذمہ قرضہ جات اور اس کی مالی حیثیت سے تجاوز کر جائیں تو اسلامی عدالت خود ہی 1 یا قرض خواہوں کے مطالبے پر مقروض کو اپنے مال میں تصرف کرنے سے روک سکتی ہے. اسلامی فقہ میں اس کو الحجر کہتے ہیں. حجر کا کیا معنی ہوتا ہے؟ رکاوٹ. پتھر کو بھی رکاوٹ, پتھر اسی لیے کہتے ہیں کہ وہ رکاوٹ بن جاتا ہے نا, جہاں پتھر ہوتا ہے ادھر سے آپ ادھر ادھر نہیں دیکھ سکتے. تو کیا مطلب ہے اس کو پڑھ لیں پھر میں واضح کرتی ہوں. امام ابن قدامہ کہتے ہیں شریعت اسلامیہ میں کسی انسان کو اپنے مال میں تصرف کے استعمال, کسی انسان کو اپنے مال کو استعمال کرنے سے روکنے کا نام الحجر ہے. امام نووی کہتے ہیں جس شخص پر واجب الذمہ قرضہ جات اس کے مال سے زیادہ ہوں تو قرض خواہ کی درخواست پر اس کو اپنے مال کے استعمال سے روک دیا جاتا ہے. بات سمجھ رہے؟ پتہ چلا کہ آپ نے دوسروں کا قرض دینا ہے اور آپ خود مزے سے موج کر رہے, آپ ہمیں نہیں دے رہے تو آپ بھی اس دکان کو بند کیجیے یا آپ بھی اپنے چیز کو ادھر کریں. مثلا جیسے آپ دیکھیے نا کہ کچھ چیزیں آتی رہتی ہیں کہ لوگ کسی سے پیسے لیتے ہیں اور اس کو کسی جگہ انویسٹ کر دیے, اب ان کو تو اس پہ پیسہ آ ہی رہا نا لیکن وہ آپ کو واپس نہیں کر رہے, تو پھر آپ ان کو ان کی چیز سے بھی روک سکتے ہیں. یہ مطلب ہے. یہ سارا کچھ کیا بتا رہا ہے کہ واپسی شور ہو جائے. یقین کریں یہ بہت سنجیدہ معاملہ ہے, اٹس ٹو سینسٹیو ایشو, जिसको आज हमारे मुल्क में तो हमारे कल्चर में तो लोग सीरियस समझते ही नहीं है, बस ले लो, देना किसने, कर दो किसने। आपको था कि कर्ज के बारे में मैंने एक ऐसी रिवायत सुनी कि मैं हैरान रह गई कि आप समझ नहीं सकेंगे। आपको था कि नबी सल्लम की जब डेथ हुई तो हजरत आयशा के जरिए ये बात जो हम तक पहुंची है ना, ये कैसे हुई थी? जब अल्लाह के नबी सल्लम की वफात हुई तो उसके बाद हजरत आयशा रजी अल्लाह ताला अन्हा ने ये बात कही, जिरा जो थी वो एक यहूदी के पास कर्ज रखी हुई है, सहाबा ने जाकर फौरन उसको चुका दिया, मतलब मामला बराबर हो गया। उसके बाद से लेकर हजरत अली रजी अल्लाह अन्हो की जिंदगी, हजरत अली रजी अल्लाह अन्हो के बाद हजरत इमाम हुसैन रहमहुल्ला और जो भी हसन और हुसैन, 40 साल तक, ये बात आप लिखें, ये फतहुल बारी में अदबुल मुफरत किताब इमाम बुखारी की, उनकी ये रिवायत है कि हर साल हज के मौसम में, जो ही हज का मौसम आता था ना, तो हजरत अली रजी अल्लाह तआला अन्हो जाकर खड़े होकर ऐलान करते थे कि लोगों, अगर किसी के जिम्मे नबी सल्लल्लाहु अलैहि वसल्लम का अगर कोई कर्जा हो, अगर अल्लाह के नबी ने किसी का कुछ कर्ज देना कोई लेना है तो मैं जिम्मेदार हूं। और कहते थे मैं गवाही भी नहीं मांगूंगा, जो एक दफा आकर कहेगा मैं अल्लाह के नबी सल्लम के बिहाफ पे अदा करूंगा, क्योंकि मैं आपका दामाद भी हूं और मैं आपका चचा का बेटा भी हूं। कोई नहीं आया। दूसरा साल हज का मौसम आया, फिर हजरत अली ने यही ऐलान किया, सारी जिंदगी करते रहे। फिर उसके बाद आपके दोनों बेटे, हत्ता के रिवायत में आता है नबी सल्लम की वफात से 40 साल तक हर साल हज के मौके पे, क्योंकि उस दौर में ऐलान का यही तरीका था। आज तो आप व्हाट्सएप, वाइबर, फेसबुक पर डाल दें तो फौरन दुनिया में मैसेज चला जाता है, तब ऐसा नहीं होता था। और ये बार बार 40 साल तक ऐलान क्यों हो रहा है? शायद को पिछले साल हज में ना आया हो, इस साल आ जाए, शायद शायद। हालांकि अल्लाह के नबी अपना मामला जिंदगी में साफ रखते थे। आप मुझे बताइए कि उनके बाद 40 साल तक ये हुक्म है, तो आज मेरे और आपके ऊपर कैसे आसान हो गया? अभी तो अगला टॉपिक हम पढ़ेंगे तो आप खुद हैरान होंगे कि मरने वाले पर इतना बड़ा इसका बोझ होता है, लेकिन आज हम इसको कितना ईजी ले लेते हैं। ये भी एक छोटी सी बात लिख लीजिए कि बाज दफा कर्ज को हम कर्ज की सूरत में समझते हैं ना, लेकिन बाज दफा क्या होता है कि कर्ज किसी इंसान से पैसे रुपए की सूरत में नहीं होता। कोई मजदूरी करके आपके पास से चला गया, आपने उसकी उजरत देनी थी, अभी नहीं दी हुई, पे देनी थी, वो भी कर्ज बन जाता है। फिर इसी तरह एक ये पूरा टॉपिक है हदीस में, मैं तो हैरान हूं कि इतनी बारीकियां इसमें अल्लाह के नबी ने बयान फरमा दी कि एक बास दफा बेजान चीज का कर्ज आपने देना होता। बेजान चीज का कर्ज कैसे? ऑर्गेनाइजेशन का, टैक्स के, किसी एनजीओ का, यानी किसी इदारे का आपने देना है। अब इंसान तो जिंदा है ना, वो कर्ज ले लेगा, अब किसी इदारे का आपने देना है। हदीस में आता है क्यामत के दिन अल्लाह उस बेजान चीज को जुबान देगा और वो वहां आके आपसे अपना कर्ज वसूल करेगी। इतनी जरूरत है इस मौजू काम करने की, बिलीव मी, मैं सोचती हूँ कि ये ऑडियोस तो पानी की तरह आम कर दें, क्योंकि सुन के वो बात समझ आती है जो कभी पढ़ के नहीं आती। पढ़ता कौन है? किताबें तो घरों में पड़ी होती है। तो इतना अहम मामला है। हत्ता कि बीवी का आपने हक मेहर नहीं दिया, उसके इश्यूज आप समझ लें। बीवी का हक मेहर अगर अल्लाह ताला ने इजाजत दे दी, कैसे कि बाद में दे सकते हो, लेकिन ये कब होता है? जब वक्त पे ना दे सके। आइडियल सिचुएशन यह है कि शादी से पहले, बीवी के पास आने से पहले उसको हक मेहर दे, जितना आप दे सकते हैं बांधे ही उतना। ये कहना अच्छा जी अब्बा ने इतना बांधा था, अब इतना है तो किसने देना है? 50,000, 50 लाख दे दो। सारी जिंदगी वो बेचारी बोल नहीं सकती, और जब मियाँ मर जाता है तो दो बुजुर्ग खानदान के उसके पास आते हैं, बेटा हक मेर माफ कर दो, बेटा हक मेर माफ कर। वो कोई माफी रिवायत में आता है कि अगर इस तरह कोई जबरदस्ती माफ करा लेगा तो वो माफी नहीं होगी, वो औरत की तरफ होगा, वो उसके बच्चे अब उसको देंगे। यानी शौहर से जो हक मेर नहीं मिला होगा ना, वो फिर बच्चे देंगे उसको। कैसे देंगे? अपने विरसे में से कटेगा। एक तो औरत अपने शौहर में से अपना बन एर्थ लेगी हिस्सा, और फिर वो अपने हक मेर का हिस्सा भी लेगी। तो असल में तो जितना बीवी को ज्यादा मिलता जाएगा, बच्चों का उतना कम होता जाएगा ना, वहां से मिलेगा। इतना आसान मामला नहीं है। इन चीजों को हमने बिल्कुल रखा तो बेस्ट थिंग के कबीले। हाँ आप कहते हैं आज नहीं अगले दिन कुछ नहीं, और अगर हक मेर दे दिया, आप कहते हैं अब इसको कहाँ खर्च कर, इसकी फ्रिज ना ले ले, अब इसकी ओवन ना ले, नहीं ले सकते आप, वो आपकी बीवी का। मजबूर करके, फोर्स करके, या उसको आप फिर इज्तमाही खर्चे में डाल दें, आप कह नहीं सकते। आपका लगता है हालात एक जैसे, मियाँ बीवी को हिसाब रखते ही नहीं, वो एक और बात है, लेकिन अगर बीवी ना चाहे ना करना चाहे तो मर्द उसको मजबूर नहीं कर सकता। اسی طرح سے اجرت کا معاملہ. بخاری کا واقعہ آپ نے کئی بار سنا ہوا ہے کہ تین لوگ جو غار میں پھنس گئے تھے, تو اس میں سے ایک شخص کو صرف اس بات پہ اللہ نے رستہ کھول دیا کہ ایک شخص اس کی نوکری کر کے گیا اور اجرت لیے بغیر چلا گیا, اور جب واپس آیا تو اس نے اس کو بکریوں کا پورا ریوڑ دے دیا. کہا یہ کہاں سے ہے؟ کہا تم اس دن اپنی پے نہیں لے کر گئے, کچھ دن انتظار کیا میں نے تم نہیں آئے, تو میں نے کہا تمہارے پیسے ایسے ہی پڑے ہیں, چلو کام میں لگاؤں. اس کی بکری خرید لی, پھر اس بکری نے بچے دیے, پھر دے یہ سارا ریوڑ اس ایک بکری کا, یہ لے لو. اس عمل پہ اللہ اتنے خوش ہوئے کہ اللہ تعالیٰ نے غار میں سے رستہ کھول دیا. تو اب ہمیں نماز روزے کے ساتھ ساتھ اپنے معاملات کی بھی فکر لگ جانی چاہیے, کیونکہ یہ ایشو بہت سیریس ہے.